مولوک بلو از داری سیده شدن سر مجبور که بودنس اوسط و به مولوک از داری که دارم شهید روی تو والا من جنانه خیلی بهت اکتار اسلام بی فکر که خدمت کی مجاهدین اسلام جنانه دین به دفاع کی اپنے پیدان قربان کی آپ کے مر مرمین سب کی ارواح بلندی کے لیے ایک سورہ فاتحہ دعا کی درود به محمد و آل محمد آخرت کے عقیدے سے قرآن کریم کے اندر اور اس حقیقت سے معمولاً لوگ غافل ہیں یا توجہ کم ہے. اس کی وجہ یہ ہے کہ معمولاً ہم میں سے لوگ کم ہیں جو قرآن کریم کو اردو زبان کے اندر یا در حقیقت اپنی مادری زبان کے اندر یا وہ زبان جس کو وہ سمجھنے کے قابل ہوں اس زبان میں پڑھتے ہیں. زیادہ تر لوگ ہم لوگ جو ہیں وہ عربی زبان سے واقف نہیں ہیں, اور ہم لوگ ایک زمانے میں سوچتے تھے کہ انسان جس ملک میں رہتا ہے کم سے کم اس کی زبان تو سیکھ ہی لیتا ہے, لیکن دبئی اس میں استثنا ہے. یہاں پہ رہنے والے 20-20 سال سے عربی زبان نہیں جانتے, بہت عجیب سی بات ہے. لیکن بہرحال ہے, یہاں کا عرب بھی آپ کے ساتھ عربی نہیں بولنا چاہتا, وہ بھی حقیقت یہ کہ وہ کچھ اور کرنا چاہتا ہے, وہ بھی آپ کے کم سے کم عربی بولنا نہیں چاہتا. نہ وہ یہ چاہتے ہیں کہ آپ عربی سیکھیں, ان کو شوق بھی نہیں ہے میرا خیال. اب یہ کہ آپ کچھ جدوجہد کر دیجیے کہ آپ کو عربی زبان آ جائے, بہت اچھے اچھے کورسز بن رہے ہیں اس وقت, برسبیر تذکرہ ہوئے, عبداللہ محتاج, بہت اچھے اچھے کورسز بن رہے ہیں. 2 مہینے کا کورس کر دیجیے, 80% قرآن کریم آپ کو سمجھ میں آنا شروع ہو جائے گا. ایسے کورسز موجود ہیں اور اس کی بکس وغیرہ ہیں, آپ نیٹ کے اوپر سرچ کر دیجیے گا, تنزیل نام کر کے بہت ساری چیزیں ملیں گی, لیکن تنزیل نام کر کے آپ کو ایسا کورس بھی ملے گا نیٹ کے اوپر کہ جس میں یہ کورس دیا گیا ہے, اور آپ ٹرائی کر کے دیکھ لیجیے 2 مہینے کا. ویسے جو ٹیچرس کرواتے ہیں وہ 2-2.5 مہینے کا ہوتا ہے, شاید نیٹ کے اوپر جو آن لائن ہو زیادہ لمبی مدت کا ہو تو وہ آپ کبھی کوشش کر کے دیکھ سکتے ہیں. نوبل بات یہ کہ قرآن کریم کو سمجھنے کی ضرورت ہے. یعنی کیا انسان کی قسمت میں کمی نہیں ہوگی کہ جس قرآن کو مانتا ہے کہ یہ کتاب خدا ہے, کتاب ہدایت ہے, نہیں جانتا اس کی 114 سوروں میں ہے کیا, اور زیادہ تر کو نہیں پتا, تقریباً طے شدہ بات ہے زیادہ تر کو نہیں پتا, اور بہت کم لوگ ہوں گے جن کو یہ اچھی طرح پتا ہو کہ قرآن کریم نے کن موضوعات کو بیان کیا ہے. چھوڑ دیجئے کہ جو بیان کیا اس میں کیا کہا ہے, چھوڑ رہے ہیں ابھی, تو ہم صرف یہ کہہ رہے ہیں کہ وہ جو کانٹینٹ کی لسٹ ہو وہ لوگوں کو بتاؤ کہ قرآن کریم نے بیان کیا کیا ہے, تو وہ لسٹ نہیں بتاؤ. تو اس کا ایک طریقہ کار بہت آسان ہو سکتا ہے, آپ کی مانوی اور زندگی کی دنیاوی ضرورتوں کے لیے بھی بہت اچھا ہے کہ آپ قرآن کریم کو مطالعہ شروع کریں. جو آپ کے فہم کے مطابق ہے کم سے کم وہ تو آپ سمجھ سکتے ہیں. کہیں مشکل پیش آ جاتی ہے کوئی کتاب دے لیجیے, جیسے اردو میں تفسیر نمونہ انٹرنیٹ پر بھی اویلیبل ہے, اس کو رکھ لیجیے, آپ اپنے ریفرنس کے طور پر رکھیں. اگر کوئی آئے کریمہ نہیں سمجھ میں آئے تو آپ اس تفسیر کے اندر دیکھ لیجیے. فردر کچھ اور آپ نے دیکھنا ہے, تفسیر نمونہ بہت پرانی تفسیر ہے, 15 جلدوں کے اندر ہے, تو آپ اس کو اندر بہت کچھ دیکھ سکتے ہیں. کچھ نہ کچھ اس طرح سے رکھیں جیسے ہم نے کل آپ کی خدمت میں عرض کیا تھا, اور آج تھوڑی سی اس میں اور ایک بات کا اضافہ کرتا چلوں. جتنے بھی علوم ہم پر سیکھنا واجب ہوئے اس دنیا کے اندر, ان کو سیکھے بغیر ہم جنت میں نہیں جائیں گے. جتنے بھی واجبات ہمارے اوپر ہیں ان کو ادا کیے بغیر ہم جنت میں نہیں جائیں گے. اچھا آپ یہاں پیدا نہیں کیے تو کہاں پیدا کریں گے, یہاں پر زخم کریں گے. صرف یہ ہے کہ یہاں 60 سال میں ہوتا, وہاں 6 لاکھ سال میں ہو جائے گا, نہیں معلوم کتنے لاکھ سال میں ہوگا. یہ حقیقت ہے, اس سے کوئی گریز نہیں ہے. یعنی مثال کے طور پر ہم یہ سوچ رہے ہیں خدا نے ہم پہ یہاں واجب کیے کہ نماز پڑھیں, نہیں بھی پڑھی کوئی بات نہیں, برزخ میں جائیں گے, معاملہ حل ہو جائے گا, پھر خدا بے نمازی کو جنت میں داخل کر دے گا, نہیں ہوگا. جب تک برزخ میں جا کر وہی سب کچھ نہیں کریں گے جو کرنا واجب تھا, تھوڑا سختی اور لمبی مدت میں, تب جائیں گے جنت. یہ جو کچھ واجبات ہم پر ہیں آیا, اب آپ خود تصور کیجئے. میں آپ کی حضرت میں مثال عرض کرتا ہوں, سلسلے میں درود بھیجے گا محمد شاہ ایران کا ایک پاگلپن یاد آ گیا, انقلاب سے پہلے کا جو بادشاہ تھا, اس کا باپ بڑے عجیب دیوانہ ٹائپ کا آدمی تھا, اور عجیب اس کا دماغ کام کرتا تھا. ایک دفعہ اس کے دماغ میں کسی نے ڈال دیا کہ جب تک ایرانی مغربی دنیا کی طرح نہیں ہوئے ہیں, ویسٹرنائز نہیں ہوئے ہیں, یہ ترقی نہیں کریں گے. تو اس نے کہا بھائی ٹھیک ہے, ان کو ویسٹرنائز کرنے کے لیے کیا کرنا ہوگا. کہنے لگا ان کو بتایا گیا اس کو, اس کی ان لوگوں کی مینٹیلٹی چینج کرو, ان سے کہو یہ آئے میدان کے اندر اور ڈھنگ سے اپنی زندگی گزارے. ڈھنگ کا مطلب کیا ہے, جو مغربی دنیا میں لوگوں کو وہاں پہ عورتیں کیسی ہوتی ہیں, ان کو پردہ کرتی ہیں, جو وہ پردہ شردہ ختم کریں, مردوں سے کہیں کوٹ پینٹ پہن, ٹوپی لگاؤ. آپ بادشاہ کی طرف سے حکم آ گیا کہ سارے مرد کوٹ پینٹ پہنیں گے, ٹوپی لگائیں گے, اور ساری عورتیں پردہ اتاریں گی, باہر آئیں گی. اب آپ تصور نہیں کر سکتے کہ اچھا یہ ہوا ہوگا, अभी आप जिन लोगों ने हिस्ट्री नहीं पढ़ी वो कहेंगे कि शायद मौलाना मुबालगा कर रहे होंगे। नहीं, मुबालगा नहीं कर रहे, हुआ है। इस हुक्म का नाम था कश्फ हिजाब, यानी जो हिजाब है उसे कश्फ किया जाए, हिजाब है उसे कश्फ किया जाए। पर आजकल कश्फ का नाम वैसे अजीब हो गया हमारा, तो उसको हिजाब को कश्फ करने का नाम दे दिया गया कि भाई आपने पर्दा डाला हुआ, इसे आप उठाइए, पर्दा आप उठाए, बलदान के अंदर आए, जो करना है आपको करें। अब इसके ऊपर एक पागल बनाना चाहिए, वहां पर हर रोज रोड पे झगड़े होना शुरू हो गए, उन्होंने मुकाबला किया, कहा हराम है, कोई हाथ लगाए, इजाजत देंगे क्या? अब यकीन करना, उस दौर में लोगों ने अपनी बच्चियों को स्कूल्स वगैरह भेजना बंद कर दिया, कहा तो अगर इन्होंने बेपर्दा बाजारों में जाना है तो हम तालीम नहीं चाहते, घरों की तालीम दिलवाएंगे। एक अजीब मुसीबत मच गई थी, फिर कुछ अर्से के बाद उसके दिमाग में बदल बोलता गया खन्नास और वो मामला खत्म हो गया। बिला तशबीह, आया खुदा के अहकाम बादशाहों के अहकाम? जब चाहो नाफिज करो, जब चाहो उठा लो, ऐसे है क्या? नहीं है, जाहिर है। खुदा के अहकाम मसलहतों किताबें हैं, यानी जो भी हुक्म देता है पीछे कोई मसलहत है। अच्छा, अगर मैंने उस हुक्म की पैरवी नहीं की और उस मसलहत को जाहिर किया है, उसके बगैर जन्नत में भेज देगा? अब आप या तो ये कहेंगे वो मसलहत इतनी इस काबिल नहीं थी कि उसको जरूरी है कि फॉलो किया जाए, या तो उसके बगैर भी जन्नत में जाया जा सकता है। एक तो जन्नत का तस्वुर हमारे जहन में बिल्कुल 18वीं सदी का एक बहुत अच्छा किला है, ये अजीब तस्वुर बन गया हम लोगों के जहन में। जन्नत में, जन्नत बाहर जो कुछ भी है, क्या कोई ऐसी चीज है कि अपनी सोचना, खुदा ने तो हुक्म दिया था और मैंने नहीं किया है, लेकिन कोई बात नहीं, ना भी किया हो वो मसलहत जाया हो भी गई हो, तब भी खुदा मुझे अगले स्टेज में ले जाएगा। सवाल ये है कि अगर वो मसलहत ऐसी थी जो जाया होने के काबिल थी, तो खुदा ने वाजिबी क्यों की थी? फिर वाजिबी ना करता भाई। आप जब बच्चे से कहते हैं कि अगर 33% मार्क्स नहीं लाए तो आपको आगे नहीं लाया जाएगा, उसके बाद एक आदमी सिफारिश लड़ाता है और कहता है कोई बात नहीं, फेल भी होगा तो आगे ले जाओ, दुनिया में तो चला जाएगा। लेकिन सवाल यह है कि वो जो मसलहत पूरी होनी थी वो पूरी होनी है या नहीं होनी है? चलो दुनिया में पूरी नहीं हुई, गुनाह को खुदा ने बख्श दिया है, अब कहां पूरी करेगा? बरज़ख में पूरी करवाएगा सबसे। एक हद इल्म वाजिब करार दी है उसने, जहालत के साथ जन्नत में भेजेगा, इल्म के साथ भेजेगा। अगर उतना इल्म जरूरी ना होता तो वाजिबी क्यों किया था? अगर उतनी इबादतें जरूरी नहीं होती तो वाजिबी क्यों किया था? अगर हराम के अंदर कोई कबाहत नहीं थी तो हराम किया ही क्यों था? आया बादशाहों की तरह हुक्म देने के लिए किया था ना उस बिल्ला था? अगर मसलहतें नहीं थी तो हुक्म ना करता, और अगर मसलहत है तो बगैर मसलहत के आगे कैसे भेजेगा आपको? तो ये जितने उलूम हम मिस करेंगे यहाँ पर, वाजिब हों और हासिल नहीं किए, ये बरज़ख में लेने पड़ेंगे। जितने वाजिबात तय थे यहाँ पर करने के, नहीं किए, सब वहां पर करने पड़ेंगे, और जितने गुनाह कर डाले जो नहीं करने थे, उसके नतीजे को बरज़ख में झेलना पड़ेगा। यहाँ पर बरज़ख बहुत खतरनाक है। मैंने जब से माद और सफर आखरत के इस हिस्से को समझा है जिसको हम बरज़ख ताबीर करते हैं, तो मुझे एक बात समझ में आई है, वो ये कि हम कयामत को बाद में झेलेंगे, हमें पहले बरज़ख झेलनी है। तो बहुत जो बात समझ में आती है वो ये कि बरज़ख की तैयारी पहले करनी पड़ेगी, क्योंकि जो इमीडिएट स्टेप जिसके अंदर हमने एंटर होना है मरने के फौरन बाद, बरज़ख है। हाँ, क्या और यूं समझ में आता है कि अगर कोई अपनी बरज़ख संवार ले तो गोया कयामत खुद बखुद समझ जाएगी, यूं समझ में आती है बात। अब यह है कि हमारे जहनों से ये बरज़ख निकल गई है। अच्छा, क्यों हमारे जहनों से बरज़ख निकल गई है? शायद इस वजह से कि हमारे मुकाबले में जो दूसरे फिरके थे वो इससे तकरीबन गाफिल है, उनके यहाँ इसके ऊपर कॉन्सेप्ट ही ना होने के बराबर है। या अगर उनके सामने कभी बरज़ख की डिस्कशन होती है आलम मिसाल की, कि भाई हम यहाँ से जाएंगे और हमारा वजूद मादी खत्म हो जाएगा लेकिन शबीह मादी वजूद शक्ल बाकी रहेगी, जिसको हम मिसाल कहते हैं, और जिसको मेरा ख्याल है कि तकरीबन हर इंसान ने अपनी जिंदगी में कभी ना कभी जीते जागते या ख्वाब में देखा होता है, चाहे पता चले चाहे पता ना चले, हमेशा देखा होता है। खुदा किसी को बगैर दिखाए की सजा नहीं देगा, लिहाजा हमें से कोई ऐसा नहीं होगा जिसने अपनी जिंदगी में जागते या सोते बरज़ख ना देखी, कभी ना कभी देखी होगी। अब आपको सोचना पड़ेगा कि आपने कब जागते या सोते हुए बरज़ख देखी होगी, लेकिन ये मुझे मुश्किल लगता है कि खुदा बगैर दिखाई की सजा दे, तो कहीं ना कहीं दिखाएगा जरूर कि यहाँ से निकलोगे कहीं और जाना है तुम्हें और वो जगह कुछ और है। और कुछ लोग इसके स्पेशलिस्ट हैं, बरसात देखने के स्पेशलिस्ट है, वो जो किताब आपके सामने है फिर उसने खुदा को पा लिया, रजब अली खयाल की किताब, वो बरसक देखने के स्पेशलिस्ट थे और बरसक के रूल्स को समझने के स्पेशलिस्ट थे। बात हमारी कहीं से कहीं निकल कर जा रही है, बात कुरान करीम पर थी। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। किसी ने बताया कि जो खवातीन बैठी होती हैं वो आसमान के नीचे बैठी होती हैं। मुझे तो शौक हुआ इसका, मुझे वाकन शौक के हम लोग तो फिर बहुत ही सुकून से बैठे हैं। और मुझे याद है हमारे कुछ असातिज़ा सिखाते थे कि देखो जब भी मजलिस पढ़ो या तकरीर करो तो जो सामीन की कंडीशन हो वही तुम्हारी होनी चाहिए, यानी अगर वो धूप में है तो तुम कुछ करो, तुम भी अपने की धूप रखना, और अगर उनको एसी नहीं मिल रहा है तो कुछ करो, तुम्हारा भी एसी बंद हो जाए। अब मुझे समझ में नहीं आता कि मैं छत नहीं हटवा सकता ऊपर से, ये तो हमारे सर पे रहेगी, लेकिन दुआ कर सकते हैं कि अल्लाह उनके सरों पर भी एक छत कायम करवा दे। तो इंतहाई जरूरी है कुरान करीम में गौर किया जाए, उसके मौजूदात को समझा जाए, उसकी मसलहतों को समझने की कोशिश की जाए। कुरान करीम ने किस चीज को मसलहत कहा है, हमारे किस चीज को हमारे मकसदा कहा है कि नहीं कुरान जी अच्छा नहीं, और इस अच्छाई और बुराई के कॉन्सेप्ट को कुरान करीम से समझने की कोशिश की जाए। जैसे मैंने आपकी खबर में अर्ज किया था कि अगर आप मुसलसल कुरान करीम मुसलसल नहजो बलागा पढ़ते रहें तो आपकी लॉजिक मंतिक नहजो बलागा की मंतिक में तब्दील होना शुरू हो जाएगी। अगर कभी कोई ये काम करे, बहुत सारी चीजें इंसान के जहन में आरजू के तौर पर रह जाती हैं, मेरी एक आरजू ये रह गई है कभी अल्लाह ने चाह पूरी हो जाए कि मसलन वर्कशॉप रखवाया जाए, एक दिन का वर्कशॉप नहजो बलागा की इंट्रोडक्शन पे एक दिन बुलाया जाए, एक वीकेंड सुबह से लेकर शाम तक 6 घंटे 8 घंटे उसमें लोग आए, खाना भी हो, बहुत अच्छे तरीके से उनको रखा जाए। 6 घंटे 8 घंटे में उनको इंट्रोडक्शन दिया जाए, भाई इस किताब नहजो बलागा में है क्या, उसमें उनको ये रेफरेंस भी दे दिए जाएंगे, बाद में मजीद पढ़ना चाहते हो यहाँ जाके पढ़ लो, कुछ नोट्स दे दिए जाएंगे, भाई ये ब्रीफ नोट्स हैं कम से कम ये तो पढ़ लो, अच्छी तरीके से लिस्टिंग हो चीजों की कि भाई ये आपने पहले से पढ़ के आना है, ये हमने आपको पढ़ा देना है, वापस जाके आप ये पढ़ सकते हैं, पूरा एक कम्प्लीट इंट्रोडक्शनरी कोर्स हो, तो आप जो आदमी आए कम से कम एक दिन के अंदर वो नहजो बलागा से किसी हद तक आशना होकर चला जाए, इतना इंस्पायर कर दिया जाए कि वो नहजो बलागा को पढ़ लें। इसी तरीके से तमाम टेक्स्ट के ऊपर एक एक दिन के वर्कशॉप होते हैं कि मिसाल के तौर पर आपने पूरी जिंदगी में पता नहीं हजारों दफा बेहाल अनवार का रेफरेंस सुना होगा, पता नहीं कभी देखी है नहीं देखी, एक दिन रखा जाए बेहाल अनवार के ऊपर कि भाई जो सारी जिंदगी तुमने नाम सुना ना बिहार उल अनवार ये है क्या चीज, चलो तुम्हें दिखाते हैं बिहार अनवार क्या। इस तरह की कुछ हो तो फिर ये लोग हमारे उस्ताद कहते थे आजकल खाना डिनर, आजकल जमाना डिनर और लंच का नहीं है, आजकल बर्गर्स का जमाना है, तो अभी तुम दीन भी लंच और डिनर में नहीं दे पाओगे, दीन भी तुम्हें खुद को समराइज करके बहुत कंडेंस करके देना पड़ेगा तो लोग ले पाएंगे, वरना ही ले नहीं पाएंगे। अब मसला ये है कि बारह हमारे पास लोग, मैंने कहा बहुत सारी आरजुएं रह जाती हैं, अल्लाह चाहे तो इंशाल्लाह पूरी हो जाए। कुरान करीम मुताला फरमाते हैं, बहुत इंपॉर्टेंट चीज जो हमारे और आपके अंदर बन जाए तो हमारी जिंदगी आसान है, वो ओरिएंटेशन। जो मुझे समझ में आया अभी तक, मैं इस जुमले को जब कहता हूँ तो इसका मतलब ये होता है कि शायद आगे जाके कुछ और समझ में आए तो इतराफ कर लेंगे कि पिछला गलत समझ में आया था, अभी तक ये समझ में आया वो ये है कि शायद दीन सीखने में अहम, सबसे अहम एक एक हुक्म सीखना नहीं है, वो किसी के जहन में नहीं रहेगा। मसलन कोई ऐसा चैंपियन नहीं होगा जिसको तौजीहुल मसाइल पूरी की पूरी रटी हुई हो, कहीं ना कहीं फंसता है इंसान, चाहे 40 साल हो जाए, 30 साल हो जाए, 50 साल हो जाए, कहीं ना कहीं फंसता है। तो शायद ये इतना अहम नहीं है कि एक एक मसला रटा हुआ होगा, जो कुछ मसाइल का सीखना वाजिब है, लेकिन जो इंतहाई अहम है वो ये कि आपका देखने का अंदाज दीनदार का अंदाज होना चाहिए, देखने का अंदाज दीनदार का होना चाहिए। इसके मुकाबले में कौन सा अंदाज है? इसके मुकाबले में अंदाज है बागियों का अंदाज, हर मामले में दीन की बगावत करने का अंदाज। दीन ने यह कहा है, ये अपनी एक नई चीज लाई उसके मुकाबले में, अच्छा एक बागियों का अंदाज होता है, स्ट्रेट फॉरवर्ड कहता है नहीं मानता। एक होता है मसलहत पसंदों का अंदाज, वो कहता है कोई ऐसा काम कर लो अल्लाह भी चले ये भी चले, दोनों के दोनों को लेके चलेगा। अब हम लोग भी मुख्तलिफ ओरिएंटेशन है, काश हमारी ओरिएंटेशन वो हो जाए जो दीन चाहता है। और अगर आपने देखा हो तो मौला नसीह अपनी वसीयतनामा इरशाद फरमा रहे हैं उसमें बार बार इस ओरिएंटेशन पे तवज्जो दिला रहे हैं। अगर आपने देखा तो कल अपने शायद उसके आपकी खिदमत में यहां से पढ़ते हुए मुझे कि मौला ने फरमाया तुम ये देखना कि जिंदगी में बस उसी पे इक्तिफा करना जो तुम पर वाजिब है, जो तुम्हारे लिए फर्ज है। ओरिएंटेशन ये होनी चाहिए, ओरिएंटेशन ये होनी चाहिए, ये बहुत इंपॉर्टेंट है कि इंसान की जिंदगी में ओरिएंटेशन क्लियर हो। वरना क्या होता है, सख्त जिद्दोजहद करता है पुरखलूस और 40 साल बाद पता चलता है गलत था, ये बहुत सख्त है। और मैंने जैसे कल अर्ज किया था आपकी खिदमत में, इंसान 40 से पहले नीचे की नहीं सोचता, ऊपर की सोचता है। ज्यादा 40 साल के बाद समझ में आता है कि अगर कोई गलत निकल आया तो क्या होगा। एक साल फौत हो गए, वो अपने अपने बारे में जुमला कहते थे कि मेरे साथ खराबी ये हुई है कि मैंने जिंदगी की बहुत वो चीजें जो बहुत अच्छी सीखी हैं वो आखिर में सीखी। जुमला बहुत तकलीफ दे रही, कहते थे मेरे साथ खराबी ये हो गई कि मैंने जिंदगी में जो बहुत अच्छी चीजें सीखी हैं वो आखिर में सीखी, काश मैं पहले पहले सीख लेता तो मेरी जिंदगी बहुत अच्छी हो जाती, काश हमें और आपको ये ना कहना पड़े पहले से सीखे। वरना आपको पता है इस गाड़ी में कोई रिवर्स गियर नहीं है जिसमें सिर्फ आगे का रास्ता है, और इस रास्ते में कोई रास्ता मुस्तकिल नहीं है, हर रास्ते के आखिर में गड्ढा है। ये रास्ता ऐसा है, अजीब है, ये वो रोड है जिसके बारे में सबको पता है कि इसके एंड में गड्ढा है और सबने इसी पे चलना है। बदकिस्मती ये कि ये भी नहीं पता कि आगे किलोमीटर कितने बाकी हैं, लेकिन चलना इसी पे ही है। ये बहुत अजीब बात है, अगर आप सोचें आप किसी हाईवे पे चल रहे हो और आपको कंफर्म पता हो कि इस हाईवे के एंड में मुझे गड्ढे में गिरना है, और आपको ना पता हो कि इस हाईवे के एंड में जो गड्ढा आने वाला है वो कितने किलोमीटर पर आने वाला है, तब आप एहतियात से गाड़ी चलाएंगे या बहुत स्पीड से चलाएंगे। चलिए एहतियात हम अपनी जिंदगी में कर रहे हैं, सोचिएगा इसको। दुरूद भेजे मोहम्मद वाले मौला ने कल इस वसीयतनामे के बयान में हमने कल पढ़ा कि मौला ने इरशाद फरमाना शुरू किया है और ये बताया कि तुम्हारे लिए अंदाज सीखने का अंदाज होना चाहिए, जस्तजू का अंदाज होना चाहिए, तुम्हारे तलब का अंदाज सीखने समझने का हो, न शुबहात में कूद पड़ने फान पड़ने और बहस और निजाम में उलझने का। उसके बाद यूं इरशाद फरमाया है मेरे फर्जंद वालम या बुनैया अन्न अहदन लम युम्बे अनिल्लाह दुरूद भेजिएगा मोहम्मद वाले فتفهم يا بني وصيتي واعلم ان مالك الموت هو مالك الحياه وان الخالق هو المميت وان المغني هو المعيد। अब फर्जन मेरी वसीयत को समझो और ये यकीन रखो कि जिसके हाथ में मौत है उसी के हाथ में जिंदगी है, जिसके हाथ में मौत है उसी के हाथ में जिंदगी। यानी तुम जिससे कह रहे हो ना खुदा मुझे लंबी उम्र दे, मौत किसने देनी है, इसी ने देनी है। यानी इससे कह रहे हो खुदा अपनी एक चीज दे और दूसरी ना दे, भाई इसने मौत देनी है। अच्छा जिससे कह रहे हो ना खुदा मुझे लंबी उम्र दे, मरने के बाद किसके पास जाना है, इसी के पास जाना है। तो जो लंबी उम्र की दुआ मांग रहा है वे है ही नहीं कर रहा, तो खुदा कहेगा तुम मेरे पास आने से दूर रहने की दुआ कर रहे हो उनसे, तो तुम्हें तो दुआ करनी चाहिए तो खुदा मुझे जल्दी बुला ले। तो मुझे से मांग रहे हो, मतलब मैं आपसे कहूं भैया जरा दुआ करना मैं तुमसे दूर रहूं, ये कैसी दुआ है, गलत बात है। अगर वाकई खुदा से कोई मांगे تو بی بی کی دعا مانگے گا، خدایا اللهم اجل وفاتی، بی بی کی دعا تھی، خدایا میری وفات میں تعجیل کر، عجیب ہے، بی بی کے نام پر درود بھیجے محمد علیہ وسلم. صرف ایک مصلحت ہے جس کی خاطر انسان عمر مانگ سکتا ہے، وہ کہ خدایا تو نے کچھ کاملات کا حصول مجھ پہ واجب قرار دیا ہے، مجھے اس قابل بنا دے کہ تیری دینی موت سے پہلے وہ کمالات حاصل کر. بس دنیا دنیا میں رہنے کا اس کی سوا کوئی حد نہیں ہے. چند کمالات ہیں جو ہم پر لینا واجب ہیں، یہاں نہیں لیں گے تو برزخ میں مصیبت سے لیں گے. خدا سے دعا کرنا، خدایا ایک بہت نفیس دعا ہے جو اس میں کہا خدا سے دعا کریں کہ پھر وہ دعا یاد آ گئی میرے ذہن میں. ایک علاقے میں ایک دفعہ گیا تھا تو وہاں ایک لڑکا ایک دعا مانگتا تھا، اس کے دوستوں نے بتایا شہید ہو گیا تھا، بعد میں شہید ہو گیا تھا، وہ معمولاً یہ دعا مانگتا تھا، کہتا تھا خدایا جب تک، اور یہ دعا معصومین کی دعا سے موجود ہے، خدایا جب تک مجھ سے راضی نہ ہوا مجھے نہ اٹھا، اور جب راضی ہو جائے تو پھر اٹھا، پھر مجھے کوئی آئے، جب تک راضی نہیں ہوا نہ اٹھا، کیونکہ میں بے رضایت تجھ سے نہیں ملنا چاہتا، میں چاہتا ہوں تیرے سامنے پہنچوں رضایت کے ساتھ. زندگی کا اس کے علاوہ کوئی ہدف نہیں ہے، باقی سب فضولیات، باقی سب فضولیات. آپ کہیں گے مثلا درس تدریس فضولیات، نہیں، یہ اللہ کی رضایت کا راستہ ہے تو صحیح ہے. یہ مجلس پڑھنا اگر اللہ کی رضایت کے لیے تو صحیح ہے، عبادت ہے، کمال کا طلب ہے، کمال کا راستہ ہے. اگر کچھ اور ہے تو پھر صحیح ہے، دولت، شہرت، طاقت، اظہار، خود پسندی، یہ سب پھر اس کے بعد کچھ نہیں ہے. صرف ایک وجہ ہے دنیا میں رہنے کی، اصول کمالات، اس کے سوا کچھ نہیں. جو پیدا کرنا ہے کرنے والا ہے وہی مارنے والا ہے، جو نیچ سے نابود کرنے والا ہے وہی دوبارہ پلٹانے والا بھی ہے، جو بیمار ڈالنے والا ہے وہی صحت عطا کرنے والا ہے. اس کے بعد وہ جو میں نے کہا نا اورینٹیشن کیا ہونی چاہیے، ذرا دیکھیں کہ اورینٹیشن کے لیے مولانا کیا ارشاد فرمایا. فرمایا کہ بہرحال دنیا کا نظام وہی رہے گا جو اللہ نے اس کے لیے مقرر کیا ہے، نعمتوں کا دینا، آزمائش میں ڈالنا، آخرت کی جزا سزا، اس کی مشیت جانتے ہوں ہم یا نہ جانتے ہوں یہی رہے گی، پسند کریں یا نہ کریں. دنیا ہماری مرضی کے اوپر نہیں چلے گی، طے شدہ بات. مثلا فرض کریں میں نے کاروبار کیا، پوری جد و جہد کی، گھاٹا ہو گیا، اپنی مرضی سے اس کو صحیح کر لوں گا کیا؟ اگر خدا نے یہ طے کر لیا ہے وہ ہوگا. اچھا اس کے بعد زیادہ سے زیادہ انسان کس بات پہ سوچ سکتا ہے؟ سوچ سکتا ہے بھائی میں نے کوئی غلطی تو نہیں کی تھی، صحیح، اس پہ ہاں تھوڑا غور کریں کہ میں نے کوئی غلطی نہ کی ہو، لیکن اب اس پہ کوڑ کوڑ کے مر رہا ہو کہ لاس کیوں ہو گیا، کیا پلٹا لو گے کیا؟ دنیا تمہارے میرے ہاتھ میں نہیں ہے، ہم اس کے لیے جدوجہد کر سکتے ہیں، اللہ نے موظف کیا ہے، بعد میں مولا ارشاد فرمائیں گے فرمانے، اور ہم اس کے لیے جدوجہد کر سکتے ہیں، خود بھی ارشاد فرمایا انہوں نے، لیکن دنیا کے نتائج ہمارے ہاتھ میں نہیں ہے. آیت اللہ خمینی بہت اچھا ایک جملہ فرماتے تھے، کہتے تھے ہم کوشش کے اوپر ذمہ دار کیے گئے، نتیجے پہ ذمہ دار نہیں کیے گئے. ہم اس مثلا آپ نے مسجد بنانے کا ارادہ کیا ہے، آپ کی ذمہ داری کیا ہے؟ آپ ارادہ کریں، کوشش کریں، بنے نہ بنے کس کے ہاتھ میں؟ وہ اللہ کے ہاتھ میں، تمہارا ہاتھ میں تھوڑی. اگر آپ نے کوشش میں کمی کی ہے اپنے آپ کو سزا دیں، کہ آپ نے کیوں کمی کی، آپ نے پوری کوشش کی نہیں بنا، اب رونے کا کوئی فائدہ نہیں ہے، اللہ نے چاہا ہوتا تو بن جاتی، نہیں چاہا نہیں بنی. میں ذمہ دار نتیجے کا نہیں ہوں، میں نتیجے اور کوشش کا ذمہ دار ہوں. تو وہ کہتے تھے ہم نے انقلاب کے لیے کوشش کی، ہم نے کفر کا مقابلہ کیا، ہم نے جنگ کی، اس جنگ میں فتح ہو یا نہ ہو یہ اللہ کا کام ہے، ہمارا کام یہ کہ ہم کوشش کریں. اور اللہ نے ان کو عزت دی، ان کے بنائے نظام کو پروردگار عالم نے طاقت دی گئی، دنیا کے مضبوط ترین نظاموں میں سے، بلکہ شاید اگر میں پولیٹیکل انالیسس کا کوئی اسٹوڈنٹ کہہ رہا ہوں تو میں آپ کو گارنٹی سے کہہ رہا ہوں دنیا کا مضبوط ترین نظام ہے، مضبوطی سے کہوں گا آپ کے سامنے، پوری دنیا کے سامنے ثابت کیا جا سکتا ہے کہ کیوں یہ نظام دنیا کا مضبوط ترین نظام ہے. تو فرمایا مولانا کہ جو اللہ نے مقرر کیا وہ ہوگا، अच्छा आप जरा सोचिए, अगर किसी की एक ऑरियंटेशन सही हो जाए कितने बोझ दिमाग इससे खत्म हो जाएंगे। हम लोगों ने अपने दिमागों पर मस्नूई इतने बोझ डाले हुए हैं जिसकी कोई हद नहीं। एक कॉमन बोझ जो बहुत सारे लोगों ने अपने ऊपर डाला हुआ है वो दो पर्सनैलिटीज का बोझ है। ये बोझ बहुत सारे लोगों ने डाला हुआ है। दो पर्सनैलिटीज का बोझ क्या है? अंदर से कुछ है, बाहर से कुछ और। और ये बोझ इतना शदीद बोझ है, मुझे समझ में नहीं आता। ये बिल्कुल ऐसे ही है जैसे एक प्रोसेसर के ऊपर दो कंप्यूटर्स काम कर रहे हो। ये नहीं हो सकना चाहिए था। ये एक प्रोसेसर एक कंप्यूटर के लिए बना है, दो के लिए नहीं बना है। तो इसके ऊपर उतना ही बोझ डालना जितना डलना है इसके ऊपर। आपके दिमाग के ऊपर एक शख्सियत का बोझ पड़ना है। आप अगर दो शख्सियतें अपनी बना के रखेंगे, एक अंदर असली वाली और एक बाहर दिखाने वाली, आप थक जाएंगे। आप लड़ के साथ आप तबाह हो जाएंगे। इसीलिए हमारी जिंदगियां परेशानियों में गुजरती है। दो इंसान बनाए हुए होते हैं। अब असल में एक अंदर इंसान हूँ जो अल्लाह को बनाने कितना बंदा खिदमत गुजार हूँ या नहीं हूँ, बंदगी करता हूँ या नहीं करता, और एक बाहर से मसनू बनाकर रखू जिसमें दिखाऊं कि मैं बहुत मुत्तकी परहेज़गार हूँ। अब ये दो बंदे हैं इसके अंदर, दो पर्सनैलिटीज हो गई इसके अंदर। और इसी को रिवायात मुनाफिकत कहती है। रिवायत पसंद नहीं करती कि इंसान अपने अंदर दो इंसान बना के रखे। तो फरमाते हैं एक ही रखो, तुम्हें कोई मुश्किल नहीं होगी, सादा जिंदगी आसान होगी। हसद इंसान, दूसरों से हसद करने वाला, ये तो लगता है एक प्रोसेसर पर चार चार कंप्यूटर चला रहा होता है, क्योंकि हर एक से हसद करता है। अब जिस से हसद करता है उसके हिसाब से पर्सनैलिटी बनाता है, एक और जाली पर्सनैलिटी। तो भाई इसका दिमाग थक जाता है और इसीलिए हसद कभी चैन की नींद नहीं सो पाता, हमेशा जल जल के मरता रहता है। तो आसान रास्ते भाई को खुदा ने कहा वो कर लो, जिंदगी आसान आखिरत भी आसान। एक बंदा रहे इंसान, फरमाए हम उसे जानते हम उसे नहीं जानते, तो जो चीज उसकी तुम्हारी समझ में ना आए तो उसे भी लालमी पर महमूल कर दो। मसलन कायनात में कोई वाकया पेश आया है मुझे और आपको समझ में नहीं आया क्यों हुआ है, अब कोड़ रहे हैं इस बात के ऊपर कि क्यों हो गया। मां फरमाए ज्यादा से ज्यादा ये करो कहो मुझे समझ में नहीं आया, अल्लाह की मसले खत्म हो गया। अगर नहीं समझ में आया है तो उसको अपनी लाइमी के ऊपर महमूल कर दो, कहो मुझे समझ में नहीं आया। उसके बाद मौला फरमा ले चूंकि जब तुम पहले पहल पैदा हुए थे तो कुछ नहीं जानते थे, बाद में तुम्हें सिखाया गया। तो बहुत सारी चीजें तुम्हें पैदा होने पर नहीं पता थी, तुमने बाद में सीखे। ये भी कहो भाई ये चीज है जो मुझे नहीं पता है, अल्लाह मुझे बाद में सिखा देगा। जिंदगी को इतना परेशान करने की क्या जरूरत है। जैसा हमारे पास मौजूद है अयतुल्लाह खुमैनी के उस्ताद थे इल्मे इरफान के, काफी यानी उस्तादों के भी उस्ताद थे सैयद अली खासी तबतबाई। खुद अयतुल्लाह खुमैनी ने उनसे बराह रास्त दर्श शायद नहीं लिया था, और अपनी किताब में शायद किसी इंटरव्यू में कहा भी कि हमने उनसे बराह रास्त दर्श नहीं लिया। उनका एक वाकया मशहूर था, उनका बच्चा बीमार हुआ, डॉक्टर को बुलाया, उन्होंने इलाज मुआवजा करवाया, डॉक्टर इलाज मुआवजा कर रहा था, उसने कहा आपका बच्चा मर रहा है, देखा तो मुस्कुरा रहे थे, उसने कहा बच्चा मर जाएगा, मुस्कुराते रहे, एंड में बच्चा मर गया, फिर भी मुस्कुराते रहे। तो लोगों ने कहा देरी से क्या, बच्चा मर गया ऐसे कुछ नहीं हुआ। तो उन्होंने कहा अगर खुदा की मशीयत इस पर है तो क्या उसके खिलाफ शिकवा करूं, क्या जो मैं कर सकता था मैंने कर लिया, इस तबीब से ज्यादा अच्छा नहीं ला सकता तो मैंने लाके खड़ा कर दिया, दुआ कर सकता था दुआ कर दी। अब अगर इरादा खुदा इस पर है कि बच्चा जाए तो उस पर क्यों अल्लाह से लड़ू, सब इतनी आसान है जिंदगी और हमने कितनी मुसीबत बनाई। ये इनके लिए सैयद अली खाजी तबतबाई के लिए अयतुल्लाह खुमैनी ने अपनी किताब में लिखा था कि ये तौहीद का पहाड़ थे, कूही अज तौहीद बूत, कहा है कि ये तौहीद का पहाड़ थे। इनके दिमाग में जो तौहीद आई थी वो बहुत कम लोगों के दिमाग में आती थी। इसमें बहुत सारी हमारी मुश्किल का हल है। दुरुद भेजेगा मोहम्मद वाले मोहम्मद, तो जो चीज इसमें की तुम्हारी समझ में ना आए तो उसे अपनी लाइलमी पर महमूर करो, क्योंकि जब तुम पहले पहल पैदा हुए थे तो कुछ ना जानते थे, बाद में तुम्हें सिखाया गया। और अभी कितनी ऐसी चीजें हैं जिससे तुम बेखबर हो, इनमें पहले तुम्हारा जहन परेशान होता है, नजर भटकती है, फिर उन्हें जान लेते हो। लिहाजा इसी का दामन थामो जिसने तुम्हें पैदा किया और रिस्क दिया है और ठीक ठाक बनाया है, इसी की बस परस्तिश करो, उसी की तरफ उसी का डरो, उसी को तलब करो, उसी से खौफ। ये जिंदगी गुजारने का आसान तरीन कानून है, लेकिन हमें ये आसान मुश्किल लगा, और अब जो दूसरों पर गए तो फिर जाहिर है फिर बहुत मुश्किल हो गया। मौला ने एक जगह फरमाया कि अगर तुम्हें अदल सख्त लग रहा है तो जान लो कि जुल्म उससे कहीं सख्त है। अगर अदल सख्त लगता है तो जुल्म ट्राई करके देखो, अगर सच सख्त लग रहा है तो झूठ ट्राई करो, और हमने झूठ ट्राई कर लिया और ये दुनिया बना ली। अब अगर थक गए तो सच ट्राई कर लें, वरना झूठ को चलाए। अगर ये दुनिया लगती है कि चलने के काबिल है तो कीप इट अप, लगाए जाओ, लेकिन अगर लग रहा है कि नहीं भाई ऐसे नहीं चल सकती है तो भाई फिर सच पे आ जाओ। अब तो ट्राई कर लिया, तो मैं अपने मजाक में कभी कभी कहता हूं कि भाई हमने अल्लाह की नाफरमानी ट्राई कर ली है ना, तो यहां पहुंच गए। अभी वक्त नहीं आए कि फरमा बरदारी भी ट्राई कर लें एक दफा, और फरमा बरदारी ट्राई कर लो भाई। इतनी जिंदगी नाफरमानी कर करके देख लिया तो पाकिस्तान ये बन गया, और फरमा बरदारी ट्राई कर लो, देखो शायद कुछ बेहतर बन जाए इससे, और खत्म बेहतर ही होगा। सोचा में अब हम फंस गए, लेकिन मुश्किल ये शैतान धोखा ही देता है कि नहीं कभी शायद कुछ और हो जाएगा, चलाता पूरी पूरी जिंदगी बर्बाद करवा देता है इसी उम्मीद पे कि शायद अल्लाह से लड़के भी कभी जीत सकते। आप जरा सोचिएगा, फिरौन का मिस्र तारीख बशरियत में वन ऑफ द मोस्ट डेवलप्ड कंट्रीज था, तारीख बशरियत वन ऑफ द मोस्ट डेवलप्ड। क्यों? उसके जमाने के जो आसार हैं वो हम आज तक नहीं बना पाए, मिसाल के तौर पर। अलबत्ता मैं इस जुमले में जरा सा बता दूं कि मैं पिरामिड ऑफ गीजा के बारे में मुतफिद हूं कि फिरौन ने नहीं बनाया, और मैंने एक्सेप्शन इससे लगाया, कोई ना समझे मुझे नहीं पता कि वो क्या है, तो वो कुछ और चीज है, लेकिन भारत उसके जमाने के आसार को अब तक दुनिया नहीं बना पाई, तो वो अपने जमाने के वन ऑफ द डेवलप्ड कंट्रीज था। अच्छा, उसका रूलर अहमक होगा या भारत दिमाग होगा उसके पास? दिमाग तो होगा उसके पास, अहमक तो नहीं होना चाहिए। ये इतना बड़ा कंट्री चला रहा था, मुल्क चला रहा था, इतना डेवलप कंट्री था, टेक्नोलॉजी के एतबार से इतना डेवलप था, अहमक इतना था कि एक दफा अजाब आया नबी के कहने पर, नबी से कहा माफ कर दो, मैं तुम्हारी बात मानूंगा, अल्लाह के नबी ने अजाब वापस ले लिया हजरत मूसा अलैहिस्सलाम, फिर दोबारा कहा मैं नहीं मानता, फिर दोबारा अजाब आया, फिर कहा चलो मैं फिर हार गया, मैं मानता हूँ अजाब वापस ले लो, मैं आपकी मानूंगा। उन्होंने कहा वापस हो गया, वापस हो गया, तीसरी दफा फिर अड़के खड़ा हो गया, नहीं मानता, सात दफा ये हरकत की है। अब बताओ ये अकलमंद है या स्टूपिड है? कंफर्म स्टूपिड है कि भाई एक दफा तूने ट्राई कर ली हार गया, दूसरी दफा ट्राई की हार गया, तीसरी दफा ट्राई की, सात दफा स्टूपिड आदमी ने ट्राई की और सातों दफा हारा है, और इतना अहमक है कि अब भी हजरत मूसा जब कौम को बाहर लेके निकले तो पीछे से फौज लेके आ रहा है कि मैं हराऊंगा, तो इतने अगर हराने की ताकत होती तो सात दफा जीत क्यों नहीं गया, तो सात दफा क्यों हारा था? फिर हिमाकत की इंतहा यह कि जब हजरत मूसा अलैहिस्सलाम ने पानी में लाठी मार के रास्ता खोला तो कहने लगा मैं इसी में से गुजरूंगा। अब कोई अहमक भी हो तो सोचेगा कि जिस नबी ने लाठी मार के पानी में रास्ता खोला है, ये लाठी मार के बंद भी तो कर सकता है, और तू बेवकूफ इसमें कूदेगा तो इस पानी का क्या भरोसा कि वो इशारा करते लाठी मार दे फिर बराबर हो जाएगा, वो फिर भी कूद गया। इसका मतलब क्या है? इसका मतलब है कुफ्र अहमक है, कुफ्र अहमक है। ये जो हम समझ रहे हैं कि ये अकलमंद है या अकलमंद नहीं है, ये कतअन अहमक है, और कुरान करीम खुद इरशाद फरमाता है तहसबहुम जमीअन व कुलूबहुम शत्ता ذَلِكَ بِأَنَّهُمْ قَوْمٌ لَا يَعْقِلُونَ। तुम समझते हो कि ये मुत्तहिद हैं और इनके दिल बिखरे हुए हैं, और इसकी वजह यह है कि ये वो कौम है जिसको अकल नहीं मिलती है। कुफ्र अहमक है। आप मत डरें कि इससे लड़ने में ये इनके पास 400 थिंक टैंक है, 500 थिंक टैंक है, और ये हो जाएगा वो हो जाएगा। कुरान फरमाता है कौमुल ला याकिलून, इनके पास अकल नहीं है, इनको कोई फिक्र शऊर नहीं है, ये सब अहमक है इस मामले में। ए फर्जंद, तुम्हें मालूम होना चाहिए कि किसी एक नबी अल्लाह सुबहानहु की तालीमात को ऐसा पेश नहीं किया जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। انتہائی خوبصورت ایک تعبیر ارشاد فرمائی ہے, کسی نے بھی ایسا پیش نہیں کیا جیسے اللہ کے رسول نے, لہذا ان کو بے طیب خاطر اپنا پیشوا اور نجات کار رہبر مانو. اسراء کس بات پر ہے؟ بے طیب خاطر. بے طیب خاطر کیا کہتے ہیں؟ یعنی اپنی خوشی سے, اپنی خوشی سے تم مانو یا نہ مانو وہ رہبر ہے. تم کڑتے رہو, کفار مکہ کی طرح کوئی کڑتا رہے تب بھی رہبر ہیں, تو تمہارے لیے بہتر کیا ہے؟ خوشی سے مانو کہ یہ رہبر, یہ کمال ہے. اور ایک اور بات عرض کرتا چلو, جیسے مریں گے, عرض کرتا ہوں مزان کہتا ہوں, جیسے مریں گے نا سب مومن ہو جائیں گے. کیسے مومن ہو جائیں گے؟ قیامت کے دن کسی کی جرات ہے کہ اللہ سے کہ تو نہیں ہے؟ مرنا کسی نے وہاں پہ جا کے کہ خدا نہیں ہے, نظر آ رہا ہے کہ بھائی خدا ہے, اس کی حاکمیت ہے. قیامت کے دن کوئی دیوانہ کہے گا اللہ کے نبی کا انکار کرے گا, اس دن سب مومن ہو جائیں گے. گفتگو یہاں پر ہے, یہاں پہ کتنے لوگ مومن ہیں. اب رہنما رہنما پیشوا کا مطلب کیا ہے؟ جو وہ کہے اس کی بات مانو. تو امام فرما رہے ہیں تمہارے پاس دو راستے ہیں, تم رہبر نہیں مانو اور قیامت کے دن تمہیں ماننا پڑے گا, تو تمہارے لیے بہتر یہ کہ اس دنیا میں ان کو بے طیب خاطر اپنی ہنسی خوشی سے مانو کہ ہاں یہ لیڈر ہے, یہ رہنما ہے. اور ماننے کا مطلب کیا ہوگا؟ کہ جو وہ کہیں اس کو انجام دے. لہذا ان کو بے طیب خاطر اپنا پیشوا نجات کار رہبر مانو. میں نے تمہیں نصیحت میں کوئی کمی نہیں کی, اور تم کوشش کے باوجود اپنے سود و بہبود پر اس حد تک نظر نہیں رکھ سکتے جس تک میں تمہارے لیے سوچ سکتا ہوں. اگر امام اپنے فرزند سے یہ ارشاد فرما رہے ہیں, اور یہ ہمارے لیے بھی ہے, تو ہمارے لیے تو یہ جملہ 100% حق کے سوا کچھ ہے ہی نہیں. کہ کیا ہم اپنی بھلائی کو ایسا سوچ سکتے ہیں جیسا امیر مومنین نے ہمارے لیے سوچا؟ کہاں سے سوچ سکتے ہیں ہم؟ ایک محدود فکر دماغ طاقت رکھنے والا اس جیسی کہاں سے فکر لا سکتا ہے؟ تو امام فرما رہے ہیں تم مجھ سے بہتر نہیں سوچ سکتے اپنے لیے, میں تمہیں بتا رہا ہوں کہ تمہارے لیے بہتر یہی ہے. اب میں ان جملات کو پڑھتا ہوں, ابھی آپ کے سامنے پڑھ گیا نہج البلاغہ دیکھ کر. اب ذرا ایک واقعہ سنا, عجیب و غریب واقعہ, پاکستان سے باہر ایک مولانا صاحب نے, یہ بھی آپ لوگوں کا کمال ہے. اب نہج البلاغہ کم سنتے ہیں, واقعے پہ بہت توجہ دیتے ہیں. میں کیا عرض کروں, قرآن بھی اتنا توجہ نہیں دیتے جتنا واقعہ توجہ دیتے. یہ بڑی عجیب چیز ہے. وہ صاحب پاکستان سے باہر ایک مولانا صاحب نے ممبر پہ جا کر ایک روایت پڑھی, مشہور و معروف روایت, بچپن سے سنتے آ رہے ہیں. فرمایا مولانا نے فرمایا کہ اللہ کے نبی نے مجھے 1000 باب تعلیم کیے, میں نے ہر باب سے 1000 باب حاصل کی. آپ نے سنی ہے یا نہیں سنی؟ سنی ہے. مولانا نیچے اترے, ان سے کہا بھائی آپ مفسر ہیں, آپ امام کو نہیں مانتے؟ میں کہاں سے نہیں مانتا, کیوں, کس دلیل پر؟ کہا آپ نے کہا کہ امیر مومنین نے نبی سے سیکھا, یہ مولا کی شان میں تقسیم ہے. ارے بھائی ایک دفعہ میں جو بلاغہ پڑھ لوں, اس میں گفتگو اور بحث کی کوئی ضرورت ہے؟ یہ نہج البلاغہ کس نے کہی ہے؟ اور امیر مومنین نے کہی, اس میں اللہ کے نبی کو کیا بتایا گیا؟ جو بتایا گیا وہ مان. یہ بھی ہو رہا ہے ہمارے, اب بتائیے اس کا کیا علاج کیا جائے؟ اس خاطر میں عرض کروں گا بھائی نہج البلاغہ پڑھ لو, یہ کتاب مستند ہے, اس کتاب میں کوئی شبہ نہیں ہے کہ امیر مومنین کی کتاب ہے, امیر مومنین کی کلمات ہیں. تو کم سے کم جو انسان اس کتاب کو پڑھے گا وہ ایسی احمقانہ بات تو نہیں کرے گا جو اس طرح کی بات میں نے ابھی آپ کی خدمت میں عرض کی. میں آپ کو ابھی کنٹری بھی بتا سکتا ہوں, میں بار بار بتا سکتا ہوں, بتایا اس نے کہا کہ جس جہاں پہ ادھر بتایا تھا, انہوں نے بعد میں ریکویسٹ کی تھی کہ بھائی ہمارا نام نہیں دینا, خدا کا واسطہ ہم لوگ بدنام ہو جائیں گے. یہ سب ہے ہمارے یہاں, ہمیں مشکلات بن رہی ہیں چونکہ ہم نے امیر مومنین کی شخصیت کو نہیں سیکھا ہے, امیر مومنین کی شخصیت کو نہیں پڑھا ہے, اپنے ذہن سے کچھ چیزیں بنائی ہوئی ہیں. اور ضروری اس خاطر ہے آج کے دور میں, انتہائی ضروری ہے ان تمام مسائل کا سامنا کرنے کے لیے, کہ بھئی آپ مولا کو پہچاننے کی کوشش کریں. آپ اپنی محبت میں کچھ ایسی باتیں نہ کہہ دیں جو بعد میں امیر مومنین کو پسند نہ آئے. ایسا نہ ہو کہ آپ امیر مومنین کے بارے میں کوئی ایسی بات کہہ دیں جو خود ان کو پسند نہیں ہو. تو وہی کہیں جو مولا فرمانے. ہاں اس کتاب نہج البلاغہ کے اندر مولا کا وہ جملہ موجود ہے کہ فرمایا ینحدر عن السیل ولا یرقى الی الطیر, وجود کے چشمے مجھ سے جاری ہوتے ہیں, کوئی طائر بلند پرواز مجھ تک پر بھی نہیں مار سکتا. جو مولا کی فضیلت ہے اس کو بیان ہونا چاہیے, لیکن جو مولا نے خود اللہ کے نبی کے بارے میں ارشاد فرمایا ہے اس کے خلاف تو مت بولنے کا مسئلہ. جب مولا امین مومن سونا پسند کریں گے پھر بعد میں مشکل بن جائے گی. درود بھیجے محمد والے محمد پر. اس مولا نے وصیت کے اندر پہلے اورینٹیشن کو کلیئر کیا کہ تمہارے دیکھنے کا انداز کیسا ہونا چاہیے, اپنی زندگی میں کس چیز کو ہدف بناؤ, اللہ کو کیسے دیکھو, نبی کو کیسے دیکھو. اس کے بعد اب جو ڈسکشن شروع ہوا ہے نیکسٹ پیراگراف کے اندر, اس میں مجھے یوں لگا جیسے مولا توحید سے رابطہ لینا چاہ رہے ہیں توحید تشریح کی طرف. ایک توحید ہوا ہے جس کو ہم توحید خالقی کہتے ہیں کہ اللہ نے خلق کیا, ایک توحید ہے جس کو ہم توحید تشریح کہتے ہیں. توحید تشریح کا مطلب کیا ہے؟ حکم بس اللہ کا ہوگا, اس کے سوا کسی کا حکم نہیں مانیں گے. یعنی اللہ کا حکم نبی نے بیان کیا ہے, نبی کا حکم ہوگا. اللہ کا حکم امام نے بیان کیا ہے, امام کا حکم ہوگا. اچھا اس کے مقابلے میں کیا ہوتے ہیں؟ اس کے مقابلے میں میرے اور آپ کا حکم. اگر اللہ کے حکم سے ٹکرا جائے, نبی کے حکم سے ٹکرا جائے, اعوذ باللہ تعالیٰ, کسی امام کا حکم سے ٹکرا جائے, کسی اہل غیر کا حکم قبول نہیں ہوگا اگر اللہ کے احکام کے سلسلے سے ٹکرا جائے. اس توحید کو سمجھنا یہ اہم ترین کاموں میں سے ایک کام ہے. اچھا آپ فوراً ہم اور آپ کہیں گے, جیسے میں آپ کی خدمت میں عرض کروں گا تو فوراً میں اور آپ کہیں گے کہ بھائی یہ تو ہمارے ذہن میں تصور ہی نہیں ہے کہ اللہ کے حکم کے سامنے کوئی کہے اور ہم اس کی مان لیں, نبی کے حکم کے سامنے کوئی کہے ہم اس کی مان لیں, امام کے حکم کے سامنے کوئی کہے اور ہم اس کی مان لیں. اور کہتا ہے خدا صبح کی نماز پڑھنا واجب ہے اور میرا دل کہتا ہے نہیں پڑھنی اور میں مان دیتا ہوں. اتنے مدعی ہیں توحید کے اور ہر روز توحید تشریح کی مخالفت ہو رہی ہے. اللہ کہتا ہے جھوٹ بولنا حرام ہے, نبی نے کہا جھوٹ بولنا حرام ہے, امام نے کہا جھوٹ بولنا حرام ہے, اور میں جب ضرورت سمجھتا ہوں بول لیتا ہوں کہ جیسے نعوذ باللہ میں اپنی مصلحتوں کو اس نظام سے زیادہ جاننے والا تھا. ابھی تو ہم کہہ رہے تھے توحید تشریح میں کسی کے حکم کو قبول نہیں کریں گے اس کے سامنے, اور ابھی کس کے حکم کو مان لیا؟ اپنے ہی حکم کو مان لیا. بھائی وہ کوئی جو اور دوسرے تھے وہ فرعون کے حکم کو مانتے تھے اس کا کوڑا دیکھ کر, تو ہم کہتے تھے یہ پاگل لوگ تھے کہ فرعون کے کوڑے کے سامنے تسلیم ہو گئے. اور ہم کس کے سامنے تسلیم ہو جاتے ہیں؟ اپنے ہی نفس کے سامنے. اس نے تو کوڑا بھی نہیں مارنا تھا, کچھ بھی نہیں کرنا تھا اس نے. اس پہ ہمیں غور کرنا پڑے گا. ہم تمام باتوں کو دوسروں پہ ڈال دیتے ہیں, جہاں ایسی چیزیں پڑھتے ہیں کہتے ہیں وہ لوگ غلط تھے اور ہم سے کوئی تعلق نہیں. پھر کہاں تعلق نہیں ہے, یہ سب ہمیں سے تو ہمارے لیے تو ہے یہ. لہٰذا میں معمولاً عرض کرتا ہوں کہ جو لوگ مجلسوں میں دوسرے گروہوں کو سناتے ہیں جو یہاں بیٹھے نہیں ہیں, ان کے لیے میں کہتا ہوں بھائی آپ اس کو سنا رہے ہو جو سن نہیں رہا ہے, اور جو سننے بیٹھا اس کو آپ سنا نہیں رہے. اب دوسروں کو مت سناؤ, ان کو سناؤ جو یہاں پر بیٹھے ہوئے ہیں. اے فرزند یقین کرو کہ اگر تمہارے پروردگار کا کوئی شریک ہوتا تو اس کی بھی رسول آتے, اس کی بھی سلطنت اور فرمان روائی کے آثار دکھائی دیتے, اس کے افعال و صفات سے بھی کچھ معلوم ہوتا, مگر وہ ایک اکیلا خدا ہے جیسا کہ اس نے خود بیان کیا. اس کے ملک میں کوئی اس سے ٹکر نہیں لے سکتا, وہ ہمیشہ سے ہے, ہمیشہ رہے گا. وہ بغیر کسی نقطۂ آغاز کے تمام چیزوں سے پہلے ہے, اور بغیر کسی انتہائی حد کے سب چیزوں کے بعد ہے. یہ انتہائی نفیس تعبیر ہے, بغیر سٹارٹنگ پوائنٹ کے پہلے ہے. کوئی خدا کو سٹارٹنگ پوائنٹ سے پہلے قرار نہ دے. خدا کے معاملے میں کوئی سٹارٹنگ پوائنٹ نہیں ہے, ہر انتہا کے بعد ہے. تو کوئی انتہا میں فنشنگ پوائنٹ ہے, فنش لائن؟ نہیں, وہ بھی نہیں. نہ کوئی سٹارٹنگ پوائنٹ, نہ کوئی فنش کے لیے لائن. ان سب سے پہلے, ان سب کے بعد, بغیر کسی حد کے. اچھا یہ میں عرض کرتا چلوں, جہاں تک مجھے پتا چلا ہے تو ابھی تک سمجھ میں آتا ہے, بغیر فلسفہ ٹھیک ٹھاک پڑھے اس جملے کو نہیں سمجھ پائیں گے, یہ ہمیں سمجھ میں نہیں آئے گا. کیونکہ ہمارے دماغ میں بغیر فلسفے کی پریکٹس کے یہ نہیں آ سکتا کہ ٹائم لیس کیسے ہو سکتے ہیں. ہم جتنا بھی سوچتے ہیں ٹائم کے اندر سوچتے ہیں, ٹائم سے باہر نکل کے سوچنا ہمارے لیے ناممکن ہو جاتا ہے. لہذا اگر میں آپ سے کہوں کہ وقت سوچئے جب وقت ہی نہ تھا، جب میں ایسے کہوں گا ایک زمانہ سوچیں جب زمانہ نہیں تھا، وہ زمانہ تھوڑی ہوگا جب زمانہ نہیں تھا، لیکن میں کہنے میں بھی وہی کہوں گا، صحیح ہے؟ جبکہ مجھے یوں سوچنا چاہیے تھا کہ ایک ایسی حالت سوچیں جب زمانہ نہیں تھا، صحیح، جبکہ ہم یہ نہیں سوچ پا رہے، یہ ہماری مشکل ہے۔ بس اس کا حل کیا کر سکتے ہیں؟ ہم یہ کہیں گے خدا اسی توحید کے معتقد ہیں جو تیرے نبی اور وسیع نے ہمیں سکھائی ہے، بس ٹھیک ہے۔ ہم اس تفصیل کے ساتھ نہیں جان سکتے، لیکن اجمالاً کم از کم ہمیں پتا ہے مولا نے ایک توحید دی، ہم اس توحید کے معتقد ہیں، برزخ میں سب سیکھیں گے، یہ بھی برزخ میں سیکھنا پڑے گا، اچھی نیت کے ساتھ ہوں گے تو آسانی سے سکھائے گا، اور اگر ارادے کے بغیر گئے تو پھر مسئلہ ہوگا۔ ارادہ رکھیں گے سیکھنا، ارادہ رکھیں آسان، بغیر کسی انتہائی حد کے سب چیزوں کے بعد ہے، وہ اس سے بلند و بالا ہے کہ اس کی ربوبیت کا اس بات قلب یا نگاہ کے گھیرے میں آ جانے سے وابستہ ہو۔ یعنی فرمانے کوئی کہہ میں اللہ کو اس وقت رب مانوں گا جب سب کچھ مجھے سمجھ میں آئے، میں نہیں سمجھ میں آئے گا، تمہیں نہیں سمجھ میں آئے، جتنا سمجھ میں آ رہا ہے اسی کے اوپر مان لو کہ خدا رب ہے، اور اس کی ربوبیت کو نہیں سمجھ پاؤ۔ ویسا ہم لوگ اس کی ربوبیت کی زیادہ سے زیادہ کیا مثال دے سکتے ہیں؟ ربوبیت یعنی پالنا، صحیح ہے؟ تو ہم اس کی ربوبیت کی مثال میں معمولاً یہ کہتے ہیں اپنے ذہن کو سمجھانے کی خاطر کہ یہ سمندروں میں کچھ تہیں ہوتی ہیں، کچھ گڈھے ہوتے ہیں، ایک گڈھا سمندر میں ایسا ہے جس میں پورا ماؤنٹ ایوریسٹ آ سکتا ہے، فلپائن کے نزدیک سمندر کی تہ میں گڈھا ہے جس کو میریانا ٹرینچ کہتے ہیں، وہ میریانا ٹرینچ اتنی گہری ہے کہ اس میں سے پورا آپ ماؤنٹ ایوریسٹ یہاں سے کاٹیں، اس کو اپ سائڈ ڈاؤن کریں، نیچے گھسیٹ دیں، تب بھی وہ چلا جائے گا نیچے، اتنا بڑا گڈھا ہے۔ اس میرینا ٹرینچ کے اندر انہوں نے کچھ سب میرینز بھیجی تھی، سب میرین روبوٹس بھیجے تھے جنہوں نے جا کر وہاں سے رپورٹس دیے، 10,000 میٹر نیچے بھی لائف ہے۔ لائف ہے کا مطلب کیا ہے؟ اسے بھی کوئی رسک دے رہا ہے، اور ماؤنٹ ایوریسٹ کی چوٹی پر کئی کئی میٹر برف کی تہ کے نیچے جو زمین ہے، اس زمین کے پتھروں کے اندر بھی لائف ہے، اس کو بھی رس مل رہا ہے، 10,000 میٹر نیچے بھی رس دے رہا ہے، اور 8,000-9,000 میٹر اوپر بھی رس دے رہا ہے، اور میں زمین پہ بیٹھے ہوئے سوچ رہا ہوں کہ مجھے رس حکومت دے رہی ہے، اس سے بڑی حماقت کیا ہو سکتی ہے بھائی؟ 10,000 میٹر نیچے کوئی حکومت نہیں ہے، 8,000-9,000 میٹر اوپر بھی کوئی حکومت نہیں ہے جو دے رہی ہو، کون سی گورنمنٹ دے رہی ہے؟ اور میں زمین پہ سوچ رہا ہوں کہ یہاں تو صرف گورنمنٹ ہی دے گی، نہیں دیتی، اللہ نے پیدا کیا ہے تو پال بھی دے، نہیں ہے کوئی مسئلہ، بلا وجہ میں کیوں پریشانی ڈالی گئی اتنی زیادہ، ہو جائے گا، مشکل آگے پیچھے ہوتا رہے گا۔ ربوبیت کا اس بات قلب نگاہ کے گھیرے میں جانے سے بعد تم یہ جان چکے ہو تو پھر عمل کرو ویسے ہی جو تمہیں اس مخلوق کو اپنی پس منزلت، کم مقدرت اور بڑی ہوئی عاجزی اور صرف اس کی اطاعت کی جستجو اور اس کی صدا کے خوف اور اس کی ناراضگی کے اندیشے کے ساتھ اپنے پروردگار کی طرف بہت بڑی احتیاط کے ہوتے ہوئے کرنا چاہیے۔ جملہ طولانی ہے، عبودیت تشریعی کا بیان آخر میں اس پہ خلاصہ ہوا، اس نے تمہیں انہی چیزوں کا حکم دیا ہے جو اچھی ہیں اور انہی چیزوں سے منع کیا ہے جو بری ہیں۔ یہ عبودیت تشریعی کا سمرائزڈ ایکسپریشن ہے، اسی چیزوں کا حکم دیا ہے جو اچھی ہیں، انہی چیزوں سے روکا ہے جو بری ہیں۔ اچھی نہ ہوتی تو واجب نہ کرتا، بری نہ ہوتی تو حرام نہ کرتا۔ اب تم اچھی کو چھوڑ کر بری پہ کیوں جا رہے ہو؟ ختم ہو، یہ توحید تشریح کا سادہ ترین بیان، اور یہ سب کس لیے ہے؟ زندگی کو اللہ کے اصول پہ لے چلے، اللہ کی طبیعت پہ لے چلے، زندگی آسان بھی ہے، پروڈکٹیو بھی ہے، اگلی منزل کے لیے تیاری بھی ہے، سب کچھ آسان نہیں ہے تو پھر لڑکے دیکھو، پانی کے ساتھ بہنا آسان ہے، یہ پوری کائنات اللہ کی تسبیح کر رہی ہے، کوئی اللہ کے سامنے تیر رہی ہے، ہم خدا سے لڑیں گے، سب سے لڑنا پڑے گا، یہ سب خدا کا ہے، हमारे वजूद के अंदर खून के जो सेल्स हैं, मॉलिक्यूल्स हैं, ये सब खुदा के हैं और खुदा को हुक्म मानते हैं। सब कुछ उसका है, लिहाजा सिर्फ एक रास्ता है, इताअत, बंदगी। सैयद शुहदा ने हमारे सामने साबित कर दिया। अगर सैयद शुहदा की शहादत से पहले कोई मुजजा हो जाता, जैसे कि हजरत ईसा अलैहिस्सलाम के साथ हुआ, जैसे कि हजरत मूसा अलैहिस्सलाम के साथ हुआ या हजरत इब्राहिम अलैहिस्सलाम के साथ हुआ, तो हम जैसे कमजोर इंसानों के लिए शायद काबिल तखलीक ना हो। वही मैं कहता रहा, अल्लाह तूने मुश्किल वक्त में हजरत इब्राहिम के लिए तूने जानवर भेज दिया, उनका बच्चा जिबा नहीं हुआ। मैं कहता है अल्लाह, हजरत ईसा सूली पे चढ़ रहे थे, देख तूने उनको आसमान पे पहुंचा दिया, मैं कहा आसमान पे जाऊंगा। तूने हजरत मूसा को लाठी दी थी जो सारे दुश्मन के सांप खा गए थे, मैं कहां से करूंगा। अल्लाह ने सैयद शुहदा के मामले में वो सब होने दिया जो दुश्मन कर रहा था। लिहाजा दो तीन चीजें ऐसी समझ में आती हैं, अगर दिमाग में तौहीद ना हो तो खुदा से कहे इंसान तो खुदा इसको तो रोक लेता। एक वो लम्हा था जब हजरत अली असगर को आया, इंसान ये कहता है खुदा सब कुछ करवा दिया था, तुमने अली असगर को भी बचा लेता। खुदा ने तौहीदे महज थी सैयद शुहदा की। और एक वो मौका था जब सैयद शुहदा नबी ने कर्बला पढ़ दी और बीबी जैसे तल्ले जैसे भी आते देख रही कि इंसान के खुदाया कुछ तो करता है, तो बहन को ये बदला ना दिखा। और तीसरा वो जगह थी जब सैयद शुहदा का लाश कर्बला की जमीन पर था और घोड़े को बाबा कर रहे थे। قیامت کے دن آخرت کے تمام مراحل میں مادر حسین کی شفاعت نصیب فرما، سید الشہداء کے پرچم کو دنیا کے کونے کونے تک پہنچانے کی طاقت نصیب فرما، فرزند حسین کا ظہور دیکھنا نصیب فرما، ان کی نصرت کی سعادت نصیب فرما، حسینیت کرام شہادت نصیب فرما۔